म प्राय म्यापको प्रयोग गर्दिनँ। नयाँ ठाउँ भ्रमण गर्दा पनि म वरपरको मानिसहरूलाई सोध्दै पुग्ने गर्छु नेपाली स्टाइल। तर नगिनालाई भने त्यो कुरा मन पर्दैन। नगिनाले मलाई सधैँ भन्छ, यदि तपाईँ आफ्नो समय बर्बाद गर्न चाहनुहुन्न भने र सहरमा हराउन चाहनुहुन्न भने म्याप प्रयोग गर्नुहोस्। नगिना एकदमै सही छिन्। यदि तपाईँ सहरमा हराउन चाहनुहुन्न भने म्याप नक्साको प्रयोग गर्नुहोस्। बाइबलको सन्दर्भमा पनि यसरी भन्न सकिन्छ, यदि तपाईँ बाइबलमा हराउन चाहनुहुन्न भने म्यापको प्रयोग गर्नुहोस्। यदि तपाईँ बाइबल अध्ययन गर्दा हराउन चाहनुहुन्न भने बाइबल ईश्वरशास्त्र नामकको नक्सा प्रयोग गर्नुहोस्। म बाइबल ईश्वरशास्त्र सम्बन्धी दुईवटा पुस्तकहरू सिफारिस गर्न चाहन्छु। निक र क्लाइनले लेख्नुभएको अनुवादित पुस्तक बाइबल ईश्वरशास्त्र र स्थानीय लेखक नीरज गौतमद्वारा लिखित प्रकट भएका कुरा, यी दुवै पुस्तक तपाईँले बाहिरपट्टिको टेबलमा पाउनुहुनेछ। यस पुस्तकको लागि तपाईँ विमललाई सम्पर्क गर्न सक्नुहुन्छ। बाइबल एउटा ठुलो पुस्तक हो। बाइबलको विशालतामा हराउन सजिलो छ। यसमा 66 पुस्तकहरू छन् जसमा 40 बढी मानव लेखकहरूको योगदान छ र विभिन्न विधाहरूको साथ यसले विभिन्न सांस्कृतिक पृष्ठभूमिहरू, सयौँ पात्रहरू र कथाभित्रका कथाहरू समावेश गर्दछ र जीवनका विभिन्न चरणहरू, सङ्घर्षहरू, कष्टहरू चित्रण गर्दछ। तर यो पुस्तक के को बारेमा, बाइबल के को विषयमा लेखिएको पुस्तक हो? के यो नैतिक पुस्तक हो? के यो इतिहासको पुस्तक हो? के यो विज्ञानको पुस्तक हो वा अन्य कुनै? एक शब्दमा भन्नुपर्दा बाइबल एक सुसमाचारको पुस्तक हो। यो पुस्तक येशु ख्रीष्टको बारेमा हो। सेली लोइड जोन्सले भने चाहिँ बाइबलका हरेक कथाहरूले येशुको नाउँ गुनगुनाउँछ। बाइबल एक दुलाहको कथा हो जसले सबै थुक कुरा छोडेर आफ्नो दुलहीलाई लिन परक देश बनाउँछ। येशु नै त्यो दुलाह हुनुहुन्छ र चर्च उहाँको दुलही हो। येशुले चर्चलाई प्रेम गर्नुभयो र तिनको निम्ति आफूलाई अर्पण गर्नुभयो। तर यो प्रेम कहानी, यो कथा कहाँबाट सुरु भयो, कसरी सुरु भयो? यो कहानी त्यहीँबाट सुरु हुन्छ जहाँबाट बाइबल सुरु हुन्छ, उत्पत्ति पुस्तकबाट। सुरुमा परमेश्वरले सबै थोक बनाउनु भयो र सबै थोक बनाउनु भएपछि उहाँले आदम र हव्वालाई बनाउनु भयो। तिनीहरूलाई अदनको बगैँचामा राख्नुभयो। त्यसपछि परमेश्वर तिनीहरूलाई भन्नुभयो कि तिनीहरूले एउटा रुखको फल बाहेक सबै रुखको फल खान सक्छ। यदि तिनीहरूले निषेधित रुखको फल खायो भने तिनीहरू खाएकै दिन निश्चय नै मर्ने थिए। तर तिनीहरूले परमेश्वरको कुरालाई हल्का रूपमा लिए, परमेश्वरले ख्याल ठट्टा गर्नुभयो जस्तो ठाने र परमेश्वरको कुरामा उनीहरूले विश्वासै गरेनन्। त्यसैले तिनीहरूले परमेश्वरको साटो सैतानलाई विश्वास गरे र निषेधित फल खाए। फलस्वरूप तिनीहरूले आफूलाई नाङ्गै भेटाए। तिनीहरू लज्जित भए, भयभीत भए र दोषी महसुस गरे। तर परमेश्वर उहाँको न्यायको बिचमा पनि अनुग्रही भन्नुभयो। उहाँले उत्पत्ति 3:15 एक मुक्तिदाता पठाउने प्रतिज्ञा गर्नुभयो। उत्पत्ति 3:15 तेरो र स्त्रीको बिचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ र तैँले त्यसको कुर्कुचो डस्नेछस्। उत्पत्ति 3:15 पहिलो सुसमाचार अर्थात् प्रोटो इभाङ्गेलियम भनिन्छ। उत्पत्तिको पुस्तक र पुरानो कुराको बाँकी पुस्तकहरूले यो प्रतिज्ञा गरेको स्त्रीको सन्तान अथवा मसीहको आगमनको बाटो हेर्दछ। पतनको घटनापछिको केही दृश्यहरूलाई काटेर एकैचोटि उत्पत्ति 12 हामीले पल्टाएर हेर्दाखेरि यो प्रतिज्ञा गरेको सन्तान अब्राहमको सन्तानबाट आउने बताइएको छ। अब्राहम बुढो भइसकेका थिए र तिनकी पत्नी सारा बाँझी थिइन् र परमेश्वरले अब्राहमलाई यसको बावजुद पनि सन्तान, देश र आशिषको माध्यम बनाउने प्रतिज्ञा गर्नुभयो। उत्पत्ति 12 परमप्रभुले अब्राहमलाई भन्नुभयो, तेरो देश र तेरो कुटुम्ब तथा तेरा पिता घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा, म तँलाई एउटा ठुलो जाति खडा गर्नेछु, तँबाट एउटा ठुलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु, म तेरो नाउँ प्रसिद्ध गराउनेछु र त आशिषको मूल हुनेछस्। परमेश्वरले साराको कोख खोलिदिनु भयो र अब्राहमलाई एउटा छोरो दिनुभयो। र जसको नाउँ अब्राहमले इसाक राखे। परमेश्वरले अब्राहमलाई आफ्नो छोरा इसाकलाई बलि गर्नलाई बोलाउनु अघिसम्म सबै कुरा ठिकठाक थियो। परमेश्वर अब्राहमलाई इसाकलाई बलि गर्न बोलाउनु भयो उत्पत्ति 22 अध्यायमा। परमेश्वर अब्राहमलाई गर्न लगाउनु भएको यो कुरा एकदमै विरोधाभासपूर्ण, विशेष गरी परमेश्वरको करारको सम्बन्धमा, प्रतिज्ञाको सम्बन्धमा विरोधाभासपूर्ण देखिए तापनि अब्राहमले परमेश्वरमा विश्वास गरे र उहाँको आज्ञा पालन गरे। अब्राहमले आफ्नो छोरोमाथि छुरी उठाउन लाग्दा परमेश्वरले हस्तक्षेप गर्नुभयो र इसाकको सट्टामा एउटा थुमा जुटाउनु भयो र यहाँ आइपुगेर हामीले उत्पत्तिको वचनको श्रृङ्खलालाई रोकेका थियौँ। आज हामी उत्पत्ति 23 अध्यायबाट उक्त श्रृङ्खलालाई निरन्तरता दिँदैछौँ। कृपया तपाईँको बाइबलमा उत्पत्ति 23 अध्यायलाई पल्टाउनुहोला। उत्पत्ति 1 अध्यायबाट सुरु गरेर 22 अध्यायसम्म हामीले वचन सुनिसकेका छौँ र आज हामी 23 अध्याय, 24 अध्याय र 25 अध्यायको 11 पदसम्म हेर्नेछौँ। यो उत्पत्तिको पुस्तक बाइबलको सुरुको पुस्तक हो। तपाईँले बाइबललाई सुरुबाट खोल्न थाल्नुभयो भने तपाईँले यस पुस्तकलाई छिट्टै भेटाउनुहुन्छ र ठुलो ठुलो त्यो अङ्कमा दिएकोलाई हामी ठुलो ठुलो अङ्कहरूलाई हामी अध्याय भन्दछौँ र सानो सानो अङ्कहरूलाई हामी पदहरू भन्दछौँ। यदि तपाईँ बाइबलसँग त्यति सुपरिचित फेमिलियर हुनुहुन्न भने उत्पत्ति म 23 अध्याय पुरै पढ्छु, 24 अध्याय पढ्दिनँ र त्यसपछि फेरि 25 अध्यायको 11 पदहरू पढ्नेछु। आज हामी एउटै परिवारमा घटेको 3 घटनाहरू हेर्छौँ। साराको मृत्यु 23 अध्यायमा, इसाकको विवाह 24 अध्यायमा र अब्राहमको मृत्यु 25 अध्यायमा। आमाको मृत्यु हुन्छ, छोराको विवाह हुन्छ अनि त फेरि बुवाको मृत्यु हामी देख्छौँ। तर यी सबैको बावजुद अब्राहमको परमेश्वर धन्यका हुनुहुन्छ जसले आफ्ना जात जनहरूप्रतिको दया र विश्वासता त्याग्नु भएको छैन। यो कुरा एकदम स्पष्ट देख्छौँ हामी। साराको मृत्यु भइरहँदा, इसाक अविवाहित रहँदा र अब्राहमको मृत्यु भइरहँदाखेरि अब्राहमको परमेश्वर धन्यका हुनुहुन्छ जसले आफ्ना जनहरूप्रतिको दया र विश्वासता त्याग्नु भएको छैन। अर्थात् परमेश्वर आफ्नो करारप्रति विश्वासयोग्य हुनुहुन्छ। यो सत्यतालाई आज हामी 3 घटनामा देख्नेछौँ। पहिलो, साराको मृत्यु, उत्पत्ति 23 अध्याय। सारा 127 वर्षसम्म बाँचिन्। सारा कनान देशको किरियत अर्बा अर्थात् हेब्रोनमा मरिन्। अब्राम साराको निम्ति शोक र विलाप गर्न त्यहाँ गए। अब्राम लास भएको ठाउँबाट उठे र हित्तीहरूलाई यसो भने, तपाईँहरूका बिचमा म एक प्रवासी भएर बसेको छु, यस लासलाई गाड्न चिहानको लागि कुनै जमिन मलाई बेच्नुहोस्। हित्तीहरूले अब्राहमलाई भने, हे प्रभु सुन्नुहोस्, तपाईँ हामीहरूमध्ये एक शक्तिशाली शासक हुनुहुन्छ, हाम्रा चिहानमध्ये सबैभन्दा असल चाहिँ छानेर लास गाड्नुहोस्। हामीमध्ये कसैले पनि आफ्नो चिहान लास गाड्नलाई तपाईँलाई दिन इन्कार गर्ने छैनौँ। तब अब्राहम उठेर हित्तीहरूका अघि निहुरेर दण्डवध गरे। तिनीहरूलाई यसो भने, यदि मैले यो लास गाड्ने तपाईँहरूको मन्जुरी छ भने मेरो कुरा सुन्नुहोस् र सोहोरका छोरा एफ्रोनसित मेरो निम्ति यो बिन्ती गरिदिनुहोस् कि उनले आफ्नो निजी मकपेलाको ओडार मलाई बेचुन्। त्यो उनका खेतको छेउमा छ, त्यसको पुरा दाममा तपाईँहरूकै बिचमा एउटा गाड्ने ठाउँको निम्ति उनले त्यो जग्गा मेरो अधिकारमा देऊन्। त्यस बेला एफ्रोन हित्तीहरूका माझमा बसिरहेका थिए र जतिजना उनका सहरको ढोकाको अगाडि आएका थिए ती सबैले सुन्ने गरी हित्ती एफ्रोनले अब्राहमलाई भने, होइन मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्, म तपाईँलाई त्यो खेत र त्यसमा भएको ओडार पनि दिन्छु, मेरा मानिसहरूकै सामुन्ने त्यो म तपाईँलाई दिन्छु, तपाईँ आफ्नो मरेकी स्त्रीलाई त्यहीँ गाड्नुहोस्। अब्राहमले फेरि त्यस देशका मानिसहरूलाई दण्डवध गरे अनि तिनले त्यस ठाउँका मानिसहरूले सुन्ने गरी एफ्रोनलाई भने, तपाईँको मन्जुरी भए सुन्नुहोस्, म त्यस जग्गाको दान दिनेछु, त्यो तपाईँले स्वीकार गर्नुहोस् र त्यहाँ म यो लास गाड्न पाऊँ। एफ्रोनले अब्राहमलाई भने, हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्, जग्गाको दाम त चाँदीका 400 सिक्का हो, तर मेरो तपाईँको बिचमा त्यो के हो र लासलाई तपाईँ गाड्नुहोस्। अब्राहमले एफ्रोनको कुरा मन्जुर गरे र तिनले एफ्रोनलाई हित्तीहरूका सामुन्ने उनले भने बमोजिम व्यापारीहरूमा जुन तौल प्रचलित थियो त्यही अनुसार चाँदीका 400 सिक्का जोखी जोखी गर्न उनलाई दिए। यसरी मकपेलामा ममरेनेरको एफ्रोनको खेत र त्यसभित्र भएका ओडार र रुखहरू समेत एफ्रोनले त्यस सहरका ढोकाको अगाडि आएकाहरू हित्तीहरू सबैका सामु अब्राहमको अधिकारमा दिए। त्यसपछि अब्राहमले आफ्नी पत्नी सारालाई कनान देशमा ममरेनेर अर्थात् हेब्रोनमा भएको मकपेलाका खेतको ओडारमा गाडे। यसरी त्यो खेत र त्यसमा भएको ओडार समेत हितियरका तर्फबाट चियानको रूपमा अब्राहमको अधिकारमा पक्कासँग दर्ता भयो। सारा जीवनमा धेरै कुरा भएर गइन्। तिनी बाँझो थिइन् र बच्चाको धेरै चाह गर्थिन्। तिनको जीवनमा सौता पनि पसेको थियो हगार, तर यसमा साराकै आफ्नै ठुलो हात थियो। साराले आफ्नो वृद्ध अवस्थामा इसाकलाई जन्म दिए। तिनले इसाकलाई असाध्यै माया गर्थिन् र इसाकले पनि आफ्नै आमालाई असाध्यै माया गर्थे। साथै अब्राहमले पनि सारालाई असाध्यै माया गर्थे। अब्राहम र साराको विवाह भएको लगभग 60 वर्षभन्दा बढी भइसकेको थियो। 6 वर्ष होइन 60 वर्षसम्म उनीहरू विश्वासीका थिए। सारा केवल अब्राहमकी पत्नी भइरहिन्। 127 वर्षको उमेरमा सारा अन्तत कनान देशको हेब्रोनमा मरिन् र अब्राहम सारक निम्ति शोक र विलाप गर्न त्यहाँ गए। आफ्नो पत्नीको मृत्युको निम्ति शोक गर्नलाई अब्राहम त्यहाँ हाजिर भए। धेरै मानिसहरूले शोक गर्नु ठिक होइन भन्छन्। क्रिस्चियनहरूले शोक होइन, आनन्द मनाउनुपर्छ, मृत्युमा खुसियाले मनाउनुपर्छ भन्छन्। तर फेरि बाइबलबाट यसो हेर्दाखेरि शोक गर्न ठिकै हो। आफूले प्रेम गरेका मानिसहरूको मृत्युमा शोक गर्न मिल्छ, रुन मिल्छ। आफ्नो प्रियजनको मृत्युमा शोक गर्दा अआत्मिकी भइँदैन। हाम्रा विश्वासका पिता अब्राहमले आफ्नी पत्नीको लागि विलाप गरे। विलाप भन्ने शब्द यो शोकभन्दा ठुलो शब्द हो। यसले केवल दुई थोपा आँसु झार्ने कुरा मात्र यसले जनाउँदैन, तर यसले त खरानी दसेर जोत्रो जुम्रा लुगा लगाएर साँच्चै शोक गरिरहेको भनेर दिनौ एकदमै रुवावासी गर्दै शोकमा समय बिताउने त्यो प्रकारको अवस्थालाई जनाउँदछ। अब्राहमले समय छुट्याएर आफ्नो पत्नीको लागि शोक गरे। अब्राहमले शोक गरेको विलाप गरेको कुरा बाइबलमा उल्लेख गरेको हामी त्यति थाहा छैन, तर यहाँ अब्राहमले आफ्नो पत्नीको निम्ति शोक गरेको छ। अब्राहमले आफ्नो कुटुम्ब, आफ्नो देश, पिताको घरबाट निस्केर जाँदा उनी रोएकी रोएनन् भनेर बाइबलले बताएको छैन। परमप्रभुले सोदोम र गमोरालाई नाश गर्नुहुँदा अब्राहम रोएकी रोएनन् भनेर बाइबलले हामीलाई बताएको छैन। अब्राहमले आफ्नो छोरा इसाकलाई बलि गर्न जाँदा उनी रोएकी रोएनन् भनेर बाइबलले हामीलाई बताएको छैन। तर यहाँ आफ्नी पत्नीको मृत्यु भएको कारण अब्राहम रोए भने बाइबलले हामीलाई बताएको छ। अब्राहम 60 वर्षभन्दा बढी समयदेखि सारासँगै बस्दै आएका थिए। अब्राहमले सारालाई एकदमै प्रेम गर्थे। हो, साराको जिद्दीले गर्दा अब्राहमले हागरसित विवाह गरे, तर पनि तिनी एउटै पत्नीप्रति समर्पित थिए। तर अब्राहमले साराको निम्ति सधैँभरि विलाप गरेर फेरि बसेन। जीवन अगाडि बढ्नै पर्छ। मृत्यु र शोक जीवनको एउटा हिस्सा हो। हामीले आफ्नो प्रियजनको मृत्युलाई स्वीकार्नै पर्छ। हामीले बिछोडको पीडालाई स्वीकार्नुपर्छ। हामी अगाडि बढ्नै पर्छ। अब्राहम पनि जीवनमा अगाडि बढ्छन्। त्यसपछि 3 र 4 पदमा अब्राहम लास भएको ठाउँबाट उठे र हितियहरूलाई यसो भने, तपाईँहरूको बिचमा म एक प्रवासी भएर बसेको छु, यस लासलाई गाड्न चिहानको लागि कुनै जमिन मलाई बेच्नुहोस्। अब्राहम सारालाई गाड्न चाहन्छन्, राम्रोसँग दफन गर्न चाहन्छन्, तर उसको आफ्नै जमिन छैन। अब्राहमले कनान देशका बासिन्दाहरूसँग आफ्ना पत्नीको चिहानको लागि जमिन किन्न खोज्छ, तर कसैले पनि आफ्नो जमिन, आफ्नो जग्गा बेच्न चाहँदैन। बरु तिनीहरूले अब्राहमलाई सित्तैमा आफ्नो जग्गा, जमिन दिने प्रस्ताव गर्छ, किनकि हितियहरूले अब्राहमलाई निकै आदर गर्थे, निकै मान्थे। अब्राहमले एउटा जग्गा रोजे, तर तिनीहरूले त्यो जग्गा सित्तैमा नलिने निदो गरे। अब्राहमले परेको मूल्य तिरेर सोहरका छोरा एप्रोनको निजी मकपेलाको ओडार भएको जमिन खरिद गर्न चाहन्थे। एप्रोनले त्यस जग्गाको दाम चाँदीका 400 सिक्का तोके, जुन दाम त्यो जग्गालाई पर्नेभन्दा 2-3 गुणा बढी थियो। एप्रोनले यसो हेर्दाखेरि अब्राहमको शोकको फाइदा उठाएका थिए, तर जग्गाको दामको पर्वाह नगरी अब्राहमले दामतिर त्यो खेत र त्यसमा भएको ओडार समेत किने अनि आफ्ना पत्नी सारालाई गाडे र साराको दफन कार्य यसरी समापन हुन्छ। अब के त, वाइ डज दिस म्याटर? यो कुरा किन महत्त्वपूर्ण छ? बाइबलले किन साराको दफनको बारेमा वर्णन गर्न एउटा पुरै अध्याय खर्च गरेको छ? सारा मरे अनि अब्राहमले तिनलाई गाडे भन्दा सकिहाल्थ्यो नि, यो सबै डिटेल्स किन? आफ्नो पत्नीलाई दफन गर्नको लागि अब्राहमले कनान देशको एक टुक्रा जग्गा किनेको यो कथा किन महत्त्वपूर्ण छ? प्रियहरू, यो कथा केवल अब्राहम र साराको बारेमा नभई परमेश्वर र उहाँको प्रतिज्ञाको बारेमा हो। उत्पत्ति 12 अध्यायमा परमेश्वरले अब्राहमलाई सन्तानसँगै एउटा देश दिने प्रतिज्ञा गर्नुभएको थियो। अब्राहमले सारालाई कनान देशमा गाड्न सफल हुनुको अर्थ परमेश्वरले आफ्नो प्रतिज्ञा एक दिन पुरा गर्नुहुनेछ र कनान देश आफ्ना सन्तानहरूलाई सदाको लागि दिनुहुनेछ भन्ने थियो। अहिले अब्राहमले दाम तिरेर एक टुक्रा जमिन किने, तर एक दिन पुरै देश अब्राहमको सन्तानको हुनेछ। पुरै देश, यही देश, यही कनान देश जहाँ अब्राहम अहिले प्रवासी भएर बसेका छन्, परमेश्वरले एक दिन आफ्नो प्रतिज्ञा पुरा गर्नुहुनेछ र यो कनान देश उहाँले अब्राहमको सन्तानलाई दिनुहुनेछ। र अहिले यतिखेर 23 अध्यायमा कनान देशको केही हिस्सा, केही भाग अब्राहमको भइसकेको छ। परमेश्वरले आफ्नो प्रतिज्ञा आंशिक रूपमा पुरा गरिसक्नु भएको छ। अब्राहमले कनान देशको एक सानो भाग प्राप्त गरे र अरू भाग उनको हुन बाँकी छ अब। तर अब्राहमका सन्तानलाई कनान देश आफ्नो बनाउन, प्राप्त गर्न सजिलो भने हुने छैन। एक टुक्रा जमिनको लागि जसरी अब्राहमले धेरै चुनौतीहरूको सामना गर्नु पर्यो, तिनको सन्तानले पनि पुरै जमिन आफ्नो बनाउन धेरै चुनौतीको सामना गर्नुपर्नेछ। अब्राहमले जस्तै वार्ताद्वारा होइन, नेगोसिएसनद्वारा होइन, तर युद्धद्वारा कनान देश कब्जा गर्नेछ। अनि भविष्यमा गएर इस्रायलले साँच्चै परमेश्वरले प्रतिज्ञा गर्नुभए चाहिँ यो कनान देश कब्जा गरे, यहाँ भएको सबै मानिसहरूलाई उनीहरूले युद्धमा पराजित गरेर धपाएर यो कनान देशमा इस्रायलहरू गएर बसोबास गरे र तिनीहरू अन्तत प्रतिज्ञाको देशमा पुगे, परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गर्नुभए चाहिँ। तर जब हामी नयाँ करार पल्टाएर हेर्छौँ, विशेष हिब्रू 11 अध्यायको 13 16 पद, हामी छक्क पर्छौँ। एकपल्ट हिब्रू 11 अध्यायको 13 16 पद पठाउनुहोस् न। उत्पत्ति 23 अध्यायमा केही चिन्ह राख्नुहोस्, आफ्नो बुलेटिन राख्नुहोस् र हिब्रू 13 अध्यायलाई पठाउनुहोस् त। हिब्रू 11 अध्याय, सरी, हिब्रू 11 अध्यायको 13 16 पद। प्रतिज्ञा गरेको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासमै मरे, तर टाढैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए। यस्ता कुरा भन्ने मानिसहरूले आफ्नो निम्ति एउटा देश खोजिरहेका छन् भन्ने कुरा प्रष्ट हुन्छ। जुन देशबाट तिनीहरू निस्केर आएका थिए, तिनीहरूले त्यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्ने थियो। तर तिनीहरू अझ उत्तम देश अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन्। यसै कारण परमेश्वर तिनीहरूका परमेश्वर भनी पुकारिन शर्माउनुहुन्न, किनभने उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार पारिदिनु भएको छ। तिनीहरू कनान देशमा थिए, तर तिनीहरूले अझ उत्तम देशको चाह गरे। यसको अर्थ कनान देश तिनीहरूको अन्तिम गन्तव्य रहेन, तिनीहरूको अन्तिम गन्तव्य थिएन। परमेश्वरले गर्नुभएको त्यो देश सम्बन्धी, भूमि सम्बन्धी प्रतिज्ञा यस संसारको एक टुक्रा जमिनमा सीमित थिएन। कनान देश उत्तम देशको छाया मात्र थियो रहेछ। परमेश्वरले त स्वर्गीय कनान दिने प्रतिज्ञा पो गरिराख्नु भएको रहेछ इस्रायलीहरूलाई। त्यसकारण तिनीहरूलाई बाइबलले केवल प्रवासीहरू भनेको छ। त्यसैले परमेश्वरले तिनीहरूको लागि तयार पार्नुभएको उत्तम देशको प्रतीक्षामा तिनीहरू सबै मरे। तिनीहरू सबैले उत्तम देश अर्थात् स्वर्गीय देशको चाह गरे। कनानलाई उनीहरूले आफ्नो गन्तव्य देश बनाएनन् र अहिले तिनीहरूले चाह गरेको त्यो उत्तम देशमा पुगिसकेका छन्। तिनीहरू सबै मरेर त्यस देशमा गइसकेका छन् जहाँ कुनै दुःख, कष्ट, पाप, शोक, मृत्यु र दफन हुँदैन। फेरि हामी पनि संसारमा के हो, प्रवासी र परदेशीहरू मात्र हौ। र हामी पनि एक उत्तम सहर, एक उत्तम देशको इच्छा गर्छौँ। र यो उत्तम देश अस्ट्रेलिया होइन, यो उत्तम देश अमेरिका होइन, यो उत्तम देश युके होइन, हामीले चाहेको उत्तम देश स्वर्गीय देश हो, यो माथिको देश हो, यो माथिको यरुसलेम हो। सुप्रियहरू, के तपाईँ स्वर्गीय देशको चाह गर्नुहुन्छ? के तपाईँ प्रवासी जस्तै जीवन बिताइरहनु भएको छ? के तपाईँ संसारलाई आफ्नो, कतै यो संसार तपाईँले आफ्नो घर त बनाउन खोजिरहनु भएको छैन? सारा मरिन्, अब्राहम बुढो भइसकेका छन्, तर इसाक अझै अविवाहित छन्। परमेश्वरले आफ्नो प्रतिज्ञा कसरी पुरा गर्नुहुन्छ होला? अब्राहमलाई चिन्ता छ, त्यसैले तिनले आफ्नो छोरा इसाकको निम्ति पत्नी ल्याइदिन्छन्। अझै बच्चौँ, दोस्रो बुदा इसाकको बिहे, उत्पत्ति 24 अध्याय, उत्पत्ति 24 सम्पूर्ण पुस्तकको, यो उत्पत्ति पुस्तकको सबैभन्दा लामो अध्याय हो। उत्पत्ति 24 अध्यायमा 67 पदहरू छन्। म सबै पदहरू पढ्ने छैन, तर कथालाई व्याख्या गर्ने क्रममा म अधिकांश पदहरू उद्धृत गर्दै जानेछु। उत्पत्ति 24 अध्यायमा हामी इसाक र रेविका बिचको विवाहको कथा पढ्न पाउँछौँ। इसाक र रेविकाले एकअर्कासँग विवाह गर्छन्, तर कसरी? यो अब्राहमको पहलबाट सुरु हुन्छ। 1-4 पद हेर्नुहोस् न, उत्पत्ति 24 अध्यायको 1-4। अब्राहम धेरै दिन खाएर बुढा भइसकेका थिए। परमप्रभुले सबै कुरामा अब्राहमलाई आशिष दिनुभएको थियो। अब्राहमले आफ्नो घरका सबै कुरामा अख्तियार गर्ने प्रमुख नोकरलाई भने, तेरो हात मेरो तिग्रा मुनि राख, म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु कि तैँले मेरो छोरालाई अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नलाइदिनु, तर मेरो देशमा मेरै कुटुम्ब कहाँ गएर मेरो छोरा इसाकको लागि एउटी पत्नी ल्याउनु। अब्राहमले आफ्नो प्रमुख नोकरलाई इसाकको लागि एउटी पत्नी ल्याइदिन लगाउँछ, तर अब्राहमसँग केही शर्तहरू छन्। पहिलो, इसाकले कनानी स्त्रीसँग विवाह गरोस् भन्ने अब्राहम चाहँदैन। किन? कनानी स्त्रीहरूसँग इसाकको विवाह होस् भने अब्राहम किन चाहँदैन? के कनानी स्त्रीहरू तल्लो जातका अथवा अछुत वा गरिब भएको कारण गर्दाखेरि हो? अब्राहम विश्वासी हुन्, अब्राहम एक क्रिस्चियन हुन्, र उसले जात वा सामाजिक स्तरको कारण कसैलाई हेलाको दृष्टिले हेर्न मिल्दैन थियो। हामीले पनि मिल्दैन, हामीले अन्य अन्तर्जातीय विवाहमा रोकटोक लगाउन मिल्दैन। यदि अर्को जात व्यक्तिको जात फरक भएको कारण वा गरिब भएको कारण एक क्रिस्चियन भनाउँदाले विवाहमा रोकटोक लगाउँछ भने त्यो मानिस क्रिस्चियन हुनै सक्दैन, त्यो मानिसले सुसमाचार नै बुझेको छैन, त्यो मानिस नयाँ गरी जन्मेकै छैन। त्यसो भए कनानी स्त्रीहरूमा के समस्या छ? किन अब्राहमले इसाकको विवाह कनानी स्त्रीहरूसँग हुन दिएन? खास मामिला के हो? यहाँ कुरा जातको होइन, विश्वासको हो। कनानी स्त्रीहरू विश्वासी थिएनन्, तिनीहरू परमेश्वरका जनहरू मध्येका थिएनन्। कनानी स्त्रीहरू क्रिस्चियन थिएनन्, त्यसैले अब्राहमले आफ्नो छोरालाई गैर क्रिस्चियनसित विवाह गर्न दिएनन्। दोस्रो कोरिन्थी 7 अध्यायले भने चाहिँ अब्राहम आफ्नो छोरालाई अविश्वासीहरूसित एउटै जुवामा नारिएको चाहँदैन थिए। हामीले पनि चाहनु हुँदैन, विवाह चाहिँ क्रिस्चियनहरू बिच नै हुनुपर्छ। त्यसो भए अब्राहमले इसाकको लागि एक विश्वास स्त्री अब कहाँबाट ल्याउने त, कहाँबाट भेटाउने? अब्राहमले आफ्नो नोकरलाई आफ्नो कुटुम्ब कहाँ पठाउँछ? तर नोकरको एउटा प्रश्न छ, पद 5 हेर्नुहोस् न, तब त्यस नोकरले अब्राहमलाई भने, यदि त्यो स्त्री त्यस देशमा मेरो पछि लागेर आउने इच्छा गरिन भने त कि मैले तपाईँको छोरालाई जुन देशबाट तपाईँ आउनुभयो त्यहीँ नै लैजाने, अर्थात् इसाकलाई लिएर फेरि त्यही ठाउँमा जाने जुन ठाउँबाट परमेश्वर अब्राहमलाई बोलाउनु भएको थियो। अनि अब्राहमलाई नोकरलाई भने, तैँले मेरो छोरालाई त्यहाँ फर्काएर नलानु, मलाई मेरा पिताको घर र मेरो जन्मभूमिबाट यहाँ ल्याउनु नै, स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, म तेरै सन्तानलाई यो देश दिनेछु, उहाँले नै आफ्ना दूत तेरो अघि पठाउनु हुनेछ, र तैँले मेरो छोराको लागि त्यहाँबाट एउटी पत्नी ल्याउन सक। त्यो केटी तेरो पछि आउन इच्छा गरिन भने तँलाई मेरो शपथ लाग्ने छैन, केवल तैँले मेरो छोरालाई चाहिँ त्यहाँ फर्काएर नलैजानु। नोकरले आफ्नो मालिक अब्राहमका परमेश्वरमाथि भरोसा राख्छ। त्यसपछि तिनी 10 ऊँट र सबै किसिमका असल असल सौगात लिएर इसाकको लागि दुलैको खोजीमा निस्किन्छ। ऊ आराम नाहारैम हुँदै नाहोरको सहरमा पुग्छ। इसाकको लागि दुलै खोज्न ती नोकरले अरू के गरे हामीलाई थाहा छैन। ऊ कतिपटक असफल भयो हामीलाई थाहा छैन, कति गाली खायो, कति मिसअन्डरस्ट्यान्डिङ भयो त्यहाँ हामीलाई थाहा छैन। केवल उसको सफलता मात्र यहाँ उल्लेख गरिएको छ। रिसाको लागि दुलै फेला पार्न उसले अपनाएको तरिका धेरै रोचक छ। कृपया पद 11 मुनितिर हेर्नुहोस् न, साँझ भएको स्त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनारको नजिकै साँझ भएको स्त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनारको नजिकै त्यसले अथवा नोकरले उँटहरूलाई राख्यो। अनि त्यसले मनमनै प्रार्थना गर्यो, हे मेरा मालिकका परमप्रभु परमेश्वर, कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहमलाई आफ्नो दया देखाउनुहोस्। हेर्नुहोस्, म यो इनानेर उभिरहेको छु र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदैछन्। हामीलाई थाहा छैन कि नोकरले कति पटक विभिन्न स्त्रीबाट पानी पिउन प्रयास गरे, थाहा छैन, तर यसपटक भने उनी सफल हुनेवाला छन्। त्यसैले प्रार्थना गर्नु, उनी भन्छ, प्रार्थना गर्दा उनी भन्छन्, परमेश्वर कृपा गरी आज मलाई मेरो काम सफल गरिदिनुहोस्। हिजो भएन, अस्ति भएन, तर आज चाहिँ सफल होस् है प्रभु। धेरै दिन भइसक्यो म मेरो मालिकको छोराको निम्ति दुलाईको खोजीमा निस्केको, आज मेरो काम सफल गरिदिनुहोस्। नोकरले धेरै प्रयास गरिरहेको हामी देख्छौँ, र यो पटक उसले एउटा चिन्ह खोज्छ, पद 14। यसैले यस्तो होस्, ओके, जुन कन्यालाई तिम्रो गाग्री म तिम्रो गाग्री मतिर पानी पिउनलाई ढल्काइदेऊ भनौँला, र जसले मलाई खानुहोस् म तपाईँको उठालाई पनि खुवाइदिन्छु भन्छन्, तिनलाई नै तपाईँले आफ्ना दास इसाको निम्ति रोज्नु भएको होस्। तपाईँले मेरा मालिकलाई दया देखाउनु भएको रहेछ भनेर भन्ने म त्यसैबाट थाहा पाउनेछु। वाओ, इजी तरिका, यसले काम गर्छ होला त, यतिखेर चाहिँ गरेछ है। नोकरले आफ्नो प्रार्थना नसकिकनै जवाफ, प्रार्थनाको जवाफ पाइसकेको छ। यसैया 65:24 परमेश्वरको प्रतिज्ञा उसको जीवनमा वास्तविक बन्न गएको छ, जहाँ यसरी लेखिएको छ, तिमीहरूले बिन्ती गर्न अघि नै म जवाफ दिनेछु, तिमीहरूले बोल्दा बोल्दै तिमीहरूका कुरा म सुन्नेछु। नोकरको जीवनमा ठ्याक्कै त्यस्तै भएको छ। र 15 हेर्नुहोस् न, त्यसले यो भनिसकेको पनि थिएन, अब्राहमका भाइ नाहोरकी पत्नी मिल्काको छोरो बतुएलकी छोरी रेबिका काँधमा गाग्रो राखेर आइन्। कन्या अत्यन्त सुन्दरी र कुनै मानिससित पनि सहवास नभएकी थिइन्। यिनीहरूमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन्। तब त्यो नोकर तिनलाई भेट गर्न दगुरियो र भन्यो, कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकति पानी पिउन देऊ। तिनले हजुर खानुहोस् भनेर तुरुन्तै गाग्रो झारिन् र आफ्नो हातमा गाग्रो राखेर त्यसलाई पानी खुवाइदिन्। त्यसलाई खान दिइसकेपछि तिनले भनिन्, तपाईँको उठहरूका निम्ति पनि म तिनीहरूले पिइ नसक्नुजेल म पानी उघाएर दिनेछु। तब तिनले झट्टै आफ्नो गाग्रोको पानी भुइँमा डुडमा खन्याएर फेरि पानी उघाउन इनारतिर कुदेर गइन् र तिनले सबै उठहरूका निम्ति पनि पानी उघाइदिन्। ती मानिस चाहिँ परमप्रभुले आफ्नो यात्रा सफल गरिदिनु भएको हो कि होइन भन्ने थाहा पाउनुलाई चुप लाग्यो, ढिट लाएर तिनलाई हेरिरह्यो। कि आजको दिनमा पनि यसरी नै काम गर्छ, बिहे गर्नु पऱ्यो भने काठमाडौँको ढुङ्गा धारामा जाने अनि कोही स्त्रीलाई पानी माग्ने र उसले पानी दिन् भने बिहेको कुरो अगाडि बढाइहाल्ने। दाजुभाइहरू, तपाईँ अविवाहित हुनुको कारण तपाईँ ढुङ्गा धारामा जानुभएको छैन। यो पाठ यही यसरी सिक्ने, हामीले यहाँबाट यही सिक्ने हो। अथवा लमी कस्तो हुनुपर्छ भन्ने विषयमा सिक्ने हो, केटी खोजिदिने मान्छे कस्तो हुनुपर्छ भन्ने विषयमा यहाँबाट सिक्ने हो। फेरि यो हामीले अनुसरण गर्नुपर्ने नमुना होइन, यो हामीले पछ्याउनु पर्ने उदाहरण होइन। त्यो समयमा यसले काम गर्यो भन्दैमा यसले आज पनि काम गर्छ भन्ने हुँदैन। त्यतिखेर परमेश्वरले जीवनसाथी खोज्ने त्यो तरिका स्थापना गरिराख्नु भएको थिएन। एकजना अविवाहित भाइ हुनुहुन्थ्यो, निकै आत्मिकी। एक दिन ऊ एउटी स्त्री कहाँ जान्छ र उसलाई यसो भन्छ, कृपया मसँग विवाह गर्नुहोस् किनभने परमेश्वरले मलाई तपाईँसँग विवाह गर्नु भन्नुभएको छ। स्त्रीले जवाफ दिन्छन्, ए हो र, अनि मेरा नानीहरू चाहिँ नि कि परमेश्वरले तिमीहरूलाई मेरो 3 नानीहरू छन् भनेर चाहिँ भन्नु भएन। उत्पत्ति 24 विवाह, यो प्रेम विवाह, यो कथा एक अद्वितीय र विशेष कथा हो। यो बारम्बार दोहोरिरहने कथा होइन र हामीले पछ्याउनु पर्ने नमुना होइन। यस कथाले उत्पत्ति 3:15 र उत्पत्ति 12 परमेश्वरले प्रतिज्ञा गर्नुभएको उद्धारको कथालाई निरन्तरता दिन्छ। यो खालि इसाक र रेबिकाको सम्बन्धको बारेमा होइन, यो स्त्रीको प्रतिज्ञा गरेको सन्तान आउनेवाला त्यसको बाटोको तयारीको विषयमा पनि हो। परमेश्वरले अब्राहमलाई बोलाउनु भयो र तिनलाई सन्तान दिने प्रतिज्ञा गर्नुभयो, जसद्वारा पृथ्वीका सबै कुलले आशिष पाउनेछन्। सारा बाँझी हुँदा पनि परमेश्वर अब्राहमलाई आफ्नो प्रतिज्ञा साराबाट जन्मेको सन्तानबाट नै पुरा हुनेछ भनेर आश्वासन दिनुभयो। परमेश्वर अब्राहमको सन्तानद्वारा अन्तत प्रतिज्ञा गरेको मसीह आउनु नै छ र उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट उद्धार गर्नुहुनेछ भनी प्रतिज्ञा गर्नुभएको थियो। त्यसैले इसाकको विवाहले महत्त्व राख्छ। इसाकले जो पाए त्यही केटीसँग विवाह गर्न मिल्दैन थियो, विशेष गरी गैर यहुदीसँग, अविश्वासीसँग। त्यसकारण अब्राहमले आफ्नो छोरो इसाकको लागि बुहारी रोज्न होसियारी अपनाएका छन्। ऊ गम्भीर भएका छन्, गम्भीर हुनुपर्थ्यो परे। अब्राहमले आफ्नो छोराको लागि बुहारी खोज्ने प्रयास मात्र गरेका थिएनन्, उनले त धेरै जातिहरूको आमालाई खोजिरहेका थिए। र अब्राहमको नोकरले रेबिकालाई भेट्छन्। इसाकको निम्ति परमेश्वर रोज्नुभएको स्त्री उनै हुन् भन्ने कुरामा ऊ पुरा विश्वस्त छ। पदहरू 12:22-25 हेर्नुहोस् न। उठरले पानी खाइसकेपछि त्यस मानिसले 6 ग्राम तौलका सुनको एउटा नथ र 100 ग्राम जति तौलका सुनका बालहरू झिकेर भन्यो, तिमी कसकी छोरी हो? के तिम्रा बुबाको घरमा हामीलाई डेरा गर्नलाई बस्ने ठाउँ छ? तिनले त्यसलाई भनिन्, म नाहोरबाट मिल्काले जन्माएका बतुएलको छोरी हो। तिनले त्यसलाई अझै भनिन्, हामीसँग दाना र पराल प्रशस्त छन्, डेरा गर्नलाई कोठा पनि छन्। सकी गरिन्। नोकर भित्रभित्रै खुसीले गदगद भइसकेको छ। उनलाई पानी पिउन दिने तिनी पहिलो कन्या स्त्री मात्र थिएनन्, तर तिनी अब्राहम कुटुम्बबाट पनि थिइन्। त्यसपछि नोकरले के गर्छ? त्यसले तपाईँलाई छक्क पार्छ। 26-27 तब त्यस मानिसले आफ्नो शिर नउराएर भक्ति साथ परमप्रभुलाई दण्डवत गरेर भन्यो, परमप्रभु मेरा मालिक अब्राहमको परमेश्वर धन्यका हुनुहुन्छ जसले मेरो मालिकप्रतिको दया र विश्वस्तता त्याग्नुभएको छैन। परमप्रभुले नै मलाई बाटोमा डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनु भएको छ। यो नोकरले परमेश्वरको सार्वभौमिकता, उहाँको दया, उहाँको विश्वस्तता पहिचान गर्छ। उसले पाएको प्रार्थनाको उत्तरमा उसले प्रार्थनाको उत्तर दिनुहुने परमेश्वरलाई भुल्दैन, तर त्यतिखेर तुरुन्तै उसले उत्तर दिनुहुने परमेश्वरको प्रशंसा गर्छ। परमेश्वरले अब्राहमलाई त्याग्नु भएको छैन, उहाँले आफ्नो प्रतिज्ञा बिर्सिनु भएको छैन। एउटै मात्र छोरो पाएर सारक मृत्यु हुनुको अर्थ कथा यतिमै खत्तम गर्ने होइन रहेछ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, उहाँ दयालु हुनुहुन्छ र उहाँले अझै पनि आफ्नो योजना र प्रतिज्ञा पुरा गरिराख्नु भएको छ। अनि नोकरले यही कुरा बुझ्छ र तिनले अब्राहमको परमेश्वरको प्रशंसा गर्छ। इसाकका लागि दुलैको खोजी प्रार्थनाबाट सुरु भयो र नोकरले रेबिकालाई भेटाएपछि प्रार्थना र प्रशंसाको साथ अन्त पनि हुन्छ। तर फेरि यो नोकरले यसरी अब्राहमको परमेश्वरलाई प्रार्थना गर्न कहाँबाट सिक्यो? अब्राहमको प्रशंसा गर्न यो नोकरले कहाँबाट सिक्यो, कहाँबाट जान्यो? यसको जवाफ ऊ कसको नोकर थियो भन्ने भनिन्छ। ऊ अब्राहमको नोकर थियो। तिनले अब्राहमबाट परमेश्वरको बारेमा सुनेको हुनुपर्छ। अब्राहमले नि आफ्नो नोकरलाई सुसमाचार सुनाएको हुनुपर्छ। आखिर परमेश्वरले अब्राहमलाई पृथ्वीका सारा जातिहरूको निम्ति आशिषको मूल हुन बोलाउनु भएको थियो र ऊ आशिषको मूल हुन थालिसकेको थियो। अब्राहमले आफ्नो नोकरलाई उसले विश्वास गरेको परमेश्वरको बारेमा बताए। अनि तपाईँ नि के तपाईँ अरूहरूलाई तपाईँले विश्वास गर्नुभएको प्रभुको बारेमा बताउनुहुन्छ? के तपाईँ अरूलाई सुसमाचार सुनाउनुहुन्छ? के तपाईँबाट अरू मानिसहरूले, तपाईँसँग जोडिएको मानिसहरूले यीशु ख्रीष्टको बारेमा सुन्न पाउँछन्, सुनेका छन्? कतै सुसमाचारलाई तपाईँले आफैमा त सीमित राख्नुभएको छैन। सुसमाचार कतै तपाईँले आफैमा थन्काएर राख्नुभएको छैन। प्रिय सुसमाचार हामीबाट अरूहरूमा जानलाई दिएको यो सन्देश हो। हामीले सुसमाचार सुनाउनै पर्छ। हामीले अरूहरूलाई हामीले विश्वास गरेको प्रभुको बारेमा बताउनै पर्छ। अन्धकारमा मरिरहेका मानिसहरूलाई ज्योतिको बारेमा बताउनै पर्छ। निराश आशाविहीन मानिसहरूलाई एकमात्र आशा हाम्रो प्रभु येशू ख्रीष्टको बारेमा बताउनै पर्छ। अब्राहमको कारण उसको नोकरले अब्राहमले विश्वास गरेको परमेश्वरमाथि विश्वास गरेको थियो। त्यसैले त इसाकको लागि दुलै खोज्ने क्रममा तिनी अब्राहमका परमेश्वरमा पूर्णतया निर्भर थिए, पूर्णतया। त्यसैले उसले पहिले परमेश्वरसँग प्रार्थना गर्यो र त्यसै अनुसार काम पनि गर्यो, रेबिकालाई भेट्यो। र अब अर्को चरण भनेको नेक्स्ट स्टेप केटीको परिवारसँग पनि कुरा गर्नु थियो। रम रेबिका घरभित्र पस्छिन्। त्यसपछि जब नोकर इनारको छेउमा उठहरूका नजिक उभिरहेको हुन्छ, रेबिकाका बुबा नोकरलाई भित्र बोलाउँछन्। अनि उनले अब्राहमको नोकर र त्यससित कुनै मानिसहरूको निम्ति खुट्टा धुने पानी दिन्छ, त्यसपछि उसको सामु खानेकुरा पनि राखिदिन्छ, तर नोकरले आफ्नो सन्देश नभनेसम्म खाना खान इन्कार गर्छ। लाबानको अनुमतिसँगै उसले सबै कुरा बेले विस्तारमा सुनाउन थाल्छ। म अब्राहमको एक नोकर हुँ, परमप्रभुले मेरा मालिकलाई खुबै आशिष दिनुभएको हुनाले तिनी एक ठुला मानिस भएका छन् एटसेट्रा। मेरा मालिकी पत्नी साराले बुढेसकालमा तिनको निम्ति एउटा छोरा जन्माइन् र उनैलाई तिनले आफ्ना जे जति छन् सबै दिएका छन्। मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन् एटसेट्रा। मेरो कुटुम्ब कहाँ र मेरो पिताको घरमा गएर तैँले मेरो छोराको निम्ति एउटी पत्नी खोजेर ल्याइदिनु। त्यसपछि नोकरले इनारमा घटेको घटना पनि बताउँछ, सबै कुरा बताउँछ। यी सबै सुनिसकेपछि लाबान र बतुएलले कस्तो प्रतिज्ञा दिए होला? पदहरू 50-21 हेर्नुहोस् न, पदहरू 50-21। तब लाबान र बतुएलले जवाफ दिए, यो कुरा परमप्रभुबाट नै हुन आएको, हामी तपाईँलाई खराब अथवा असल केही भन्न सक्दैनौँ। हेर्नुहोस्, रेबिका तपाईँको सामुने छ, त्यसलाई लिएर जानुहोस् र परमप्रभुले भन्नुभयो जस्तै गरी तिनी तपाईँका मालिकका छोराकी पत्नी होस्। अनि अब्राहमको नोकरले तिनीहरूका कुरा सुनेपछि भुइँमा निहुरेर भक्तिसाथ परमप्रभुलाई धन्यवाद गर्यो। भोलिपल्ट जब रेबिकाको बिदा हुने समय आयो, रेबिकाको दाजु र आमाले यहाँनिर रेबिकालाई अझै 10 दिन बस्न अनुरोध गरे, तर नोकरले यसरी जवाफ दियो, पद 56। तर त्यसले तिनीहरूलाई भन्यो, मलाई नअल्मलाउनुहोस्, अब परमप्रभुले मेरो यात्रा सफल गराउनु भएको छ, मलाई जान दिनुहोस् र म मेरा मालिक कहाँ जानेछु। 57 पद, तब तिनीहरूले भने, हामी कन्यालाई नै बोलाएर यसबारे तिनकै मुखबाट सुनौँ। अनि तिनीहरूले रेबिकालाई डाकेर भने, के तिमी यस मानिसको साथमा जान्छौ? तिनीहरूले भने, म जान्छु। यसै कारण तिनीहरूले आफ्नी बहिनी रेबिकालाई तिनकी सेविकासँगै अब्राहमको नोकर र त्यसका मानिसहरूको साथमा पठाइदिने। तपाईँले विचार गर्नुभयो, विशेष गरी रेबिकाको बारेमा तपाईँले एउटा कुरा ध्यान दिनुभयो, तपाईँलाई के लाग्छ रेबिका रेबिकाको बारेमा तपाईँलाई के ठान्नुहुन्छ? तपाईँ के रेबिका विवाह गर्न आतुर थिइन्? इनारबाट हरेक दिन पानी बोक्दा बोक्दा उसलाई वाक्क लागिसकेको हुनुपर्छ र उसलाई श्रीमान घर जानु छ। तर यदि तपाईँ रेबिकाको जीवनलाई अर्को दृष्टिकोणबाट हेर्नुहुन्छ भने उनी एक महान स्त्री थिइन्, एक महान स्त्री, उनी मेहनती स्त्री थिइन्, उनी एक असल छोरी, एक असल बहिनी थिइन्। नोकरलाई भेटेपछि तिनी घर गइन् र सबै कुरा बताइदिन्, उनी इमान्दार स्त्री थिइन्, उनी अतिथि सत्कार गर्न जानेकी स्त्री थिइन्। अब्राहमको नोकरका 10 उँठहरूलाई पनि पानी खुवाइन्, एउटा उँठले कम्तीमा पनि 100 लिटर पानी पिउन सक्थ्यो, एउटा उँठले 10 उँठले 1000 लिटर पानी पिउन सक्थ्यो। के तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि रेबिकालाई 10 उँठलाई पानी खुवाउन कति गाह्रो भएको थियो? नोकरले कति पनि सहयोग गरेन, ऊ त छेउमा उभिएर कि उनी नै हुन् त भन्दै रेबिकालाई हेर्नु मात्र आएको थिए। रेबिका मेहनती थिए, वफादार थिइन् र कुमारी स्त्री थिइन्। तिनी इसाकी पत्नी हुनको लागि योग्यकी थिइन्, तिनी आफ्नो लागि आफैले निर्णय गर्न सक्थिन्, आफ्नो घर छोड्नुको अर्थ स्थायी रूपमा छुटिनु, आफ्नो आमा बुबाबाट टाढिनु भए तापनि तिनले म जान्छु भनिन्। तिनी आफ्ना आमा बुबाको आदर गर्थिन्, तर जब कुरा परमेश्वर आमा बुबा बिचको छनौट आयो तब तिनले परमेश्वरलाई रोजिन्। त्यसैले भविष्यको पर्वाह नगरी आफूले कहिल्यै नभेटेको मानिससँग उनी तुरुन्तै गइन्। यो कुरा परमेश्वरबाटको हो भनेर उनले थाहा पाइन् र तिनले तुरुन्तै आज्ञा पालन गरिन्। तिनी सांसारिक स्त्री थिइनन्, तिनी एक ईश्वर भक्त स्त्री थिइन्। शी वाज अ गडली वुमन। रेबिका आजको दिनमा हामीले देख्ने धेरै स्त्रीहरूभन्दा फरक थिइन्, उनी प्रभुको भय मान्ने इमान्दार मेहनती स्त्री थिइन्। उनी अनलाइनमा बसेर धनी केटाहरूलाई त्यो शिकार गर्ने होइन बल्छीमा परिहाल्छ कि भन्दै खोजिने खालको स्त्री थिएन। रेबिका फरक स्त्री थिइन्। रेबिकाको आज्ञाकारितामा कति पनि विलम्ब थिएन, उनी तुरुन्तै बाटो लागिन्। अब्राहम झैँ परमेश्वर अब्राहमलाई तेरो देश र तेरो कुटुम्ब र तेरो पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा भन्नु हुँदा तिनी तुरुन्तै बाटो लागे। रेबिकाले पनि त्यसै गर्यो। रेबिकालाई थाहा थियो कि दस दिन दस हप्तामा र दस हप्ता दस महिनामा र दस महिना दस वर्षमा पनि परिणत हुन सक्छ। तब उसले दस दिन पनि बस्न चाहिँ अनि तपाईँ नि जब परमेश्वर तपाईँलाई उहाँको आज्ञा पालन गर्न बोलाउनुहुन्छ के तपाईँ तुरुन्तै आज्ञा पालन गर्नुहुन्छ? तुरुन्तै कतै तपाईँ विलम्ब त गरिरहनु भएको छैन। परमेश्वरको आज्ञा पालन गर्न भाका नसार्नुहोस्। यदि परमेश्वर तपाईँलाई कुनै कुरामा यो सही छैन, यो ठिक छैन, यो गलत हो, यो अबाइबलले भनिराख्नु भएको छ भने तपाईँले तुरुन्तै पश्चाताप गर्नुपर्छ, तुरुन्तै र परमेश्वर आज्ञा पालन गर्नुपर्छ। प्रियहरू, विलम्बित आज्ञाकारिता आज्ञाकारिता नै होइन, ढिलो आज्ञाकारिता नै होइन, यो त अनाज्ञाकारिता हो। डिलेड ओबिडियन्स इज नट ओबिडियन्स एट अल, इट इज डिसओबिडियन्स। जब रेबिका घर पुगिन्, जस्तो विशेष नेगेबमा पुगिन्, इसाकलाई भेट्न बाहिर आउँछन्। रेबिकाले त्यो मानिस को भनेर सोधिन्। नोकरले पद 65 जवाब दिन्छ, उनी त मेरा मालिक हुन्। तब रेबिकाले घुम्टो हालेर आफ्नो अनुहार छोपिन्। त्यसपछि आफूले गरेका सबै काम त्यस नोकरले इसाकलाई बतायो। इसाकले रेबिकालाई आफ्नै आमा साराको पालमा लगेर विवाह गरे अनि तिनी उनकी पत्नी भइन् र उनले तिनलाई प्रेम गरे। यसरी आफ्नो आमाको मृत्युपछि इसाकले सान्त्वना पाए। इसाक आफ्नो आमाको मृत्युले असाध्यै शोकमा डुबेका थिए, तर रेबिकाले गर्दा इसाकले सान्त्वना पाए। इसाकको जीवनमा रेबिकाले साराको स्थान लिइन्। रेबिकाले सारालाई कहिल्यै भेटेका थिएनन्, तर रेबिका साराको पाइला पछ्याउने स्त्री थिइन्। म आशा गर्छु हाम्रो स्त्रीहरूको बारेमा यसरी भन्न सकियोस्। इसाक ख्रिस्टको प्ररूप हुन्, रेबिका चर्चको प्ररूप हुन् भन्दा कति पनि गलत हुन्छ जस्तो मलाई लाग्दैन। दुलहालाई खोज्न अघि दुलहाले रेबिकालाई खोजे थिए, र दुलै हुन छनौट गर्नु अघि उनी दुलै हुनलाई छनौट गरिएकी थिइन्, चुनिएका थिइन्। त्यसै गरी संसारको उत्पत्ति हुनुभन्दा पहिले नै हामी ख्रिस्टको दुलै हुन चुनिएका थियौँ। हामीले ख्रिस्टलाई रोज्न अघि, खोज्न अघि उहाँ हामीलाई खोज्न आउनुभयो, हामीलाई भेटाउनु भयो, हामीलाई प्रेम गर्नुभयो, र हामी उहाँको दुलै हुन अयोग्य हुँदाहुँदै पनि हामी पापी सधैँ उहाँले हाम्रो लागि आफ्नो प्राण दिनुभयो। ख्रिस्टले हामीलाई प्रेम गर्नुभयो र हाम्रो निम्ति आफूलाई अर्पण गर्नुभयो। यो कथा केवल इसाक र रेबिकाको बारेमा होइन, यो त ख्रिस्ट र चर्चको बारेमा पनि हो। आजको वचन अन्तिम हुँदा अब्राहमको मृत्यु 25:1-11 अब्राहमले अर्की एउटी पत्नी विवाह गरे। तिनको नाउँ कतुरा थियो। तिनले अब्राहमबाट जिम्रान, योछान, मदान, मिध्यान, युसबाग र सुहलाई जन्माइन्। योछान सेबा र दतानका पिता भए। दतानका सन्तान अश्शूरी, लतुसी र लौमीहरू भए थिए। मिध्यानका छोराहरू चाहिँ एपा, एपेर, हानोक, अबिदा र एल्दा थिए। यी सबै कतुराका सन्तान हुन्। अब्राहमले आफूसँग भएका सबै थोक इसाकलाई नै दिए, तर आफू जीवित छँदै उनका उपपत्नीहरूका छोराहरूलाई उनले उपहारहरू दिए र आफ्ना छोरा इसाकबाट छुट्टाएर तिनीहरूलाई पूर्व देशतिर पठाइन्। अब्राहम जम्मा 175 वर्षसम्म बाँचे। अब्राहम दीर्घायु भई पुरा बुढेसकालमा मरे र आफ्ना मरेका पिता पुर्खाहरूसँग मिल्न गए। उनका छोराहरू इसाक र इस्माइलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा, जुन अब्राहमले किनेको थियो, भएको मम्रे नेरको मकपेलाको ओढारमा गाडे। त्यो खेत अब्राहमले हित्तीहरूबाट किनेका थिए। त्यही नै अब्राहम आफ्नी पत्नी सारासित गाडियो। अब्राहमको मृत्युपछि परमेश्वरले तिनका छोरा इसाकलाई आशिष दिनुभयो। त्यसबेला इसाक बेयर लही रोइनेर बसोबास गर्थे। साराको मृत्युपछि अब्राहमले कतुरासँग बिहे गरे, तर तिनले कतुरासँग किन बिहे गरे? सायद पत्नीको मृत्युपछि अब्राहमलाई साह्रै गाह्रो भएको थियो होला, वा सान्त्वनाको निम्ति उसले कतुरासँग बिहे गरे। वा तिनले परमेश्वरको योजनामा केही योगदान दिन चाहन्थे, किनकि इसाक एउटै मात्र साराबाट जन्मेको छोरो थियो र इसाक पनि अविवाहित थियो, र उसले पठाएको नोकर कहिले आउँछ, कसरी लिएर आउँछ भन्ने कुरामा ऊ त्यति निश्चित थिएन। कारण हामीलाई थाहा छैन, यही भन्न सक्दैन हामी। तर कारण जेसुकै होस्, परमेश्वरले यहाँ खराबलाई भलाइमा बदल्नु भएको छ। कतुरासँग परमेश्वरले यो कतुरासँग कतुराद्वारा परमेश्वरले अब्राहमलाई अझ धेरै सन्तानहरू दिनुभएको छ। परमेश्वर अब्राहमलाई धेरै अनगिन्ती सन्तान दिने प्रतिज्ञा गर्नुभएको थियो र त्यही प्रतिज्ञा पुरा पनि हुँदैछ यहाँनिर। यद्यपि यो अब्राहमको आफ्नो छनौट थियो तर त्यसैद्वारा परमेश्वरले आफ्नो प्रतिज्ञा फेरि पुरा गर्नु हुँदै थियो। त्यसरी यहाँनिर कतुराले अब्राहमबाट जिम्रान, योछ्यान, मदान, मिध्यान र इस्बाक र सुहालाई जन्माइन्। म आशा गर्छु कि तपाईँले एकभन्दा बढी स्वास्नी ल्याउनु मिल्दो रहेछ भनेर सोचिरहनु भएको छैन। अहिले बाइबलमा अब्राहमले एकभन्दा बढी पत्नीसँग विवाह गरेको उल्लेख गरेको छ। यस, हामी यसलाई टिपेक्स हाल्दैनौँ, यसलाई हामी मेटाउँदैनौँ। यसको अर्थ यो होइन कि परमेश्वरले बहुविवाहलाई अनुमोदन गर्नुहुन्छ, होइन। परमेश्वरको इच्छा सुरुदेखि नै बहुविवाह होइन, तर केवल एक पुरुष र स्त्री बिचको विवाह मात्र थियो। केवल आदम र हव्वा, आदम र हव्वा, स्त्री स्त्री होइन, पुरुष पुरुष होइन, पुरुष र स्त्री बिचको विवाह, द्याट्स इट। तर अब्राहमले तेस्रो विवाह गरे, सारा, हागर अनि कतुरा। बाइबलमा महान पुरुषहरूले एकभन्दा बढी पत्नीसँग विवाह गरेको कुरा पढ्दा तपाईँले तिनीहरू पनि असिद्ध मानिस हुन् भनेर सम्झिनुपर्छ। परमेश्वरको अनुमोदन होइन, तिनीहरू पनि असिद्ध मानिस हुन् भनेर सम्झिनुपर्छ। त्यसैले हामी अब्राहम जस्तै हुनुपर्छ र दाऊ जस्तै हुनुपर्छ भनेर सिकाउनु उचित हुँदैन। अब्राहम जस्तै भयो भने के हुन्छ तपाईँ देख्नुभयो, दाऊ जस्तो भयो भने के हुन्छ, हामी असिद्ध मानिसहरू जस्तो हुने कोसिस गर्नु हुँदैन। बाइबलको शिक्षा अब्राहम जस्तो हुनुपर्छ, योसेफ जस्तो हुनुपर्छ, दाऊ जस्तो हुनुपर्छ भन्ने होइन। बरु हामीले त सिद्ध र पापरहित येशूलाई हेर्नुपर्छ। अब्राहमले पनि येशूको दिन देखेका थिए र ऊ खुसीले गदगद भएका थिए। पुराना कुराका सबै पात्रहरूले, राजाहरू, अगमवक्ताले शिर नुराएर यसरी भनिरहेका थिए, म त्यो प्रतिज्ञा गरेको मसीहा हुँदैन, आइ एम नट द वान, उहाँ आउँदै हुनुहुन्छ। त्यसै गरी तिनीहरूको मृत्युले पनि यही कुरा बताउँदछ र अब्राहमको मृत्युले पनि यही भन्दछ कि आइ एम नट द वान। अब्राहम मृत्युले भन्दछ आइ एम नट द वान, म त्यो प्रतिज्ञा गरेको सन्तान होइन। 5-7-8, अब्राहम जम्मा 175 वर्षसम्म बाँचे। अब्राहम दीर्घायु भई पुरा बुढेसकालमा मरे र आफ्ना मरेका पिता पुर्खाहरूसँग मिल्न गए। कृपया 5:8 विशेष ध्यान दिनुहोस्। यसले यहाँ अब्राहमको मृत्यु भयो भनेर मात्र भन्दैन, तर तिनी आफ्ना मरेका पिता पुर्खाहरूसँग मिल्न गए पनि भन्छ। र यो कुराले अब्राहमको दफनलाई सङ्केत गर्दैन, किनभने 5:10 अब्राहम एप्रोनको खेतमा भएको मम्रेनेरको मकपेलाको ओडारमा आफ्नी पत्नी सारासित गाडिए। त्यसो भए अब्राहम आफ्ना पिता पुर्खाहरूसँग मिल्न गए भन्नुको अर्थ के हो? उनको पिता पुर्खाहरू को थिए? यो तपाईँले उत्पत्तिको सन्दर्भलाई ध्यान दिनुभयो भने अब्राहमको पिता पुर्खाहरूमा आदमदेखि लिएर तिनका छोरा सेत, नोवा, सेम समावेश भएको देख्छौँ। त्यसैले पिता पुर्खाहरूले विश्वासमा मरेका ईश्वर भक्त पुस्ताहरूलाई सङ्केत गर्दछ र अब्राहम पनि तिनीहरूसँगै मिल्न गए। प्रिय त जब तपाईँ मर्नुहुन्छ तपाईँ कोसँग मिल्न जानुहुन्छ? म तपाईँको शरीरको बारेमा कुरा गरिरहेको छैन, तपाईँको शरीरलाई जलाइने छ गाडिने छ भन्ने बारेमा कुरा गरिरहेको छैन। तपाईँको अन्त्येष्टि पशुपतिमा पनि गर्न सकिन्छ वा जुनसुकै ठाउँमा लगेर दफन गर्न सकिन्छ, यो मुख्य विषय होइन। मुख्य विषय त यो हो कि मरेपछि तपाईँ कहाँ जानुहुन्छ, तपाईँ कुन समुदायमा मिल्न जानुहुन्छ, नर्कमा रहेको शैतानको समुदायमा मिल्न जानुहुन्छ कि स्वर्गमा रहेको परमेश्वरको समुदायमा। अब्राहम विश्वासी पुस्ताको समुदायमा मिल्न गए, तपाईँ कहाँ जानुहुन्छ? किनकि मृत्यु नै अन्त्य होइन। बाइबलले भन्छ मानिसको निम्ति मृत्यु एकपटक तोकिएको छ, मर्नु एकपटक निश्चित छ, त्यसपछि न्याय। मरेपछि तपाईँ खरायोमा, मुसामा, भ्यागुतामा परिणत हुनेवाला छैन। तपाईँ मरेपछि कि त नर्क जानुहुन्छ कि त स्वर्ग जानुहुन्छ। तपाईँ कहाँ जानुहुन्छ, कुन समुदायसँग तपाईँ मिल्न जानुहुन्छ? जेम्स बोइसले भने चाहिँ यदि तपाईँ मरेर मर्नुहुँदा परमेश्वरका जनहरूसँग स्वर्गमा मिल्न चाहनुहुन्छ भने तपाईँ पहिले पृथ्वीमा छँदा त्यस स्वर्गको ढोका येशूसँग मिल्नुपर्ने हुन्छ। तपाईँले येशू ख्रिस्टमा विश्वास गर्नैपर्छ। जेम्स बोइस भन्नुहुन्छ ख्रिस्ट एकमात्र त्यो ढोका हुनुहुन्छ, उहाँलाई नै हो अब्राहम लगायत बाँकी पिता पुर्खाहरूले हेरेको, उहाँ अगमवक्ताहरूको आशा हुनुहुन्छ, उहाँ नयाँ करारका प्रेरितहरू र सन्तहरूका मुक्तिदात हुनुहुन्छ, तपाईँ उहाँ कहाँ आउनै पर्छ। यदि तपाईँ ख्रिस्टमा आउनुहुन्न भने म तपाईँलाई निमन्त्रणा दिन चाहन्छु, तपाईँ आफ्नो पापहरू फर्बाट फर्केर यसु कहाँ आउनुहोस्, जसले मृत्युलाई पनि जित्नुभएको छ र उहाँमाथि विश्वास गर्नेहरूलाई दोस्रो मृत्युले कति पनि प्रभाव पार्ने छैन। ख्रिस्टमा हुनेहरूलाई दण्डको आज्ञा छैन। ख्रिस्टमा हुनेहरू मरेपछि ख्रिस्टसँगै उहाँका सन्तहरूको समुदायमा सहभागी हुन जानेछन्। त्यस कारण आफ्नो पाप प्रस्ताव गर्नुहोस् र येशूमा विश्वास गर्नुहोस्। अब्राम मरे तर परमेश्वरको प्रतिज्ञा भने मरेन। सन्तहरूको सबैभन्दा पवित्र सन्तको मृत्युले पनि परमेश्वरको प्रतिज्ञालाई कति पनि परिवर्तन गर्दैन, कति पनि असर गर्दैन। पद एघार हेर्नुहोस् न, पद एघार, पच्चिसको पद एघार। अब्राहमको मृत्युपछि परमेश्वरले तिनका छोरा इसाकलाई आशिष दिनुभयो। त्यसबेला इसाक बेरलही रोइनेर बसोबास गर्थे। अब क्यामेरा अब्राहमदेखि इसाकमा फोकस हुन्छ, इसाकतिर जान्छ क्यामेरा। अब्राहमको आफ्नो रोल सकियो, अब इसाकको पालो। अनि इसाकदेखि क्यामेरा याकुबमा, अनि याकुबदेखि यहुदामा, यहुदादेखि हुँदै अन्तत ख्रिस्टमा आएर क्यामेरा अडिन्छ सदाको लागि। क्यामेरा त्यस्तो चल्दैन। परमेश्वर अन्तत आफ्नो पुत्र येशु ख्रिस्टमा आफ्नो प्रतिज्ञा पुरा गर्नुहुन्छ। येशु ख्रिस्ट त्यो स्त्रीको सन्तान हुनुहुन्छ, ख्रिस्ट सर्पको शिर कुच्याउनेवाला हुनुहुन्छ, ख्रिस्ट अब्राहमका सन्तान हुनुहुन्छ, ख्रिस्ट प्रतिज्ञा गरेको मसीहा हुनुहुन्छ, ख्रिस्ट नयाँ आदम, नयाँ दाउद, नयाँ राजा, नयाँ इस्रायल हुनुहुन्छ। अब्राहमका दासले ठिकै भनेका थिए, परमप्रभु मेरा मालिक अब्राहमको परमेश्वर धन्यका हुनुहुन्छ जसले मेरा मालिकप्रतिको दया र विश्वस्तता त्याग्नु भएको छैन। प्रिय परमेश्वरले आफ्नो जनालाई त्याग्नु भएको छैन। परमेश्वरले उत्पत्ति तीन अध्यायको पन्ध्र पदमा गर्नुभएको प्रतिज्ञा भुल्नु भएको छैन। परमेश्वरले आफ्नो मन परिवर्तन गर्नुभएको छैन। परमेश्वरले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको छ। हाम्रो पाप र हाम्रो अविश्वासको बावजुद पनि परमेश्वरले आफ्नो दया र विश्वस्तता त्याग्नु भएको छैन। हाम्रो पापहरूको कारण परमेश्वरले आफ्नो दया र विश्वस्तता त्याग्नु भएको छैन। परमेश्वरले हाम्रा पापहरूलाई उहाँको उद्देश्यलाई विफल तुल्याउन दिनुहुने छैन। परमेश्वर आफ्नो दया र विश्वस्ततामाथि जहिले पनि उहाँ विश्वासयोग्य हुन्छ। प्रियहरू, एकातर्फ जीवन कठिन छ, दुःख कष्ट वास्तविक छ, रोग व्यापक छ, अर्कोतिर संसार सुन्दर छ, आकर्षक छ, शरीर कमजोर छ, शैतान धूर्त छ। यो जटिलतामा, यो सङ्घर्षमा, यो दुनियाँमा हराउन सकिन्छ। जीवनको अर्थ, उद्देश्य र पहिचानलाई छिट्टै बिर्सन सकिन्छ, सजिलो छ। यदि तपाईँ सहरमा हराउन चाहनुहुन्न भने नक्सा प्रयोग गर्नुहोस्। यदि तपाईँ बाइबलमा हराउन चाहनुहुन्न भने बाइबल ईश्वरशास्त्र नामक नक्सा प्रयोग गर्नुहोस्। यदि तपाईँ दुःख कुष्ट कष्टले भरिएको संसारमा हराउन चाहनुहुन्न भने तपाईँले येशूलाई हेर्नुहोस्। येशूलाई तपाईँले पक्रिनुपर्ने हुन्छ। तपाईँले येशू चाहिन्छ। येशू ख्रिस्ट हाम्रो जीवन र मृत्युमा हाम्रो एकमात्र आशा हुनुहुन्छ। मित्र, मलाई थाहा छैन तपाईँ आफ्नो जीवनमा कस्तो परिस्थितिहरू भएर गुज्रिरहनु भएको छ। मलाई थाहा छैन तपाईँ कुन दुविधा वा भविष्यको अनिश्चितताको सामना गर्दै हुनुहुन्छ। मलाई थाहा छैन तपाईँले कस्ता समस्या भएर तपाईँ गइरहनु भएको छ। मलाई थाहा छैन तपाईँ कुन रोगसित लडिरहनु भएको छ, तपाईँ कुन कुरासँग सङ्घर्ष गरिरहनु भएको छ। मलाई थाहा छैन, तर मलाई यो थाहा छ कि परमेश्वरले आफ्ना पुत्र येशू ख्रीष्टको रगतद्वारा किनिएका आफ्ना जनहरूप्रतिको उहाँको त्यो अटल प्रेम र विश्वस्तता कहिले पनि त्याग्नुहुने छैन। प्रिय चर्च, हाम्रो दुला आउँदै हुनुहुन्छ। उहाँले हाम्रो लागि ठाउँ तयार गरिसक्ने बित्तिकै हामीलाई लिन छिट्टै आउनुहुनेछ। उहाँ चाँडै फर्कि आउँदै हुनुहुन्छ। जब ख्रिस्ट फर्कि आउनुहुन्छ, हरेक बिछोड मिलनमा परिणत हुनेछ, हरेक आँसु हाँसोमा परिणत हुनेछ, हरेक शोक आनन्दमा परिणत हुनेछ। ख्रिस्ट प्रतिज्ञा गर्नुहुन्छ, म तिमीलाई कुनै रीतिले त्याग्ने छैन, छोड्ने छैन, म आउँदैछु, तिमीलाई लिन चाँडै आउँदैछु। आउनुहोस् हामी प्रार्थना गरौँ।